नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। निर्वाचन आयोगले फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भोलि उम्मेद्वारी दर्ता हुने जनाएको छ। भोलि उम्मेद्वार मनोनयनसँगै मुलुक औपचारिक रूपमा निर्वाचनमा प्रवेश गर्नेछ। गैरातीदेखि नै आचार संहिता लागू भइसकेको छ। यसै बेला प्रमुख दल नेपाली कांग्रेस भने आन्तरिक कलहमा छ। महामन्त्री डोए गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा भएको विशेष महाधिवेशनलाई स्वीकार गर्दै निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत गएको छ। यसले निर्वाचनको सुनिश्चिततामा कुनै असर पुग्छ वा पुग्दैन सहितका विषयमा आजको अन्तर्सम्वादमा हामी कुराकानी गर्नेछौं। वरिष्ठ अधिवक्ता डाक्टर गान्धी पण्डित हामीसँग हुनुहुन्छ।
धन्यवाद।
अब भोलि जुन उम्मेद्वारी दर्ताको कार्यक्रम रहेको छ निर्वाचन आयोगको कार्यतालिका अनुसार, अब मुलुक औपचारिक रूपमा निर्वाचनमा प्रवेश गर्ने तर्खरमा छ होइन त?
तर्खरमा पनि छ। त्यो शुरूआत जब बन्द सूची प्रस्तुत गरियो विभिन्न दलले समानुपातिक उम्मेद्वारको लागि, त्यहाँबाट नै निर्वाचनको प्रक्रिया शुरू भएको हो र त्यो प्रक्रियामा सबै दलले सहभागी भइसकेको अवस्था हुनाले अब भोलि त केवल प्रत्यक्ष तर्फको निर्वाचनको लागि 165 जना उम्मेद्वारको चयनको लागि मनोनय पत्र दर्ता गर्ने दिन आज हो र आज भन्नाले
भोलि
6 गते हो। 6 गते पछि तुमला छ, अन्तिम त्यही नै हो।
हजुर, अब गैरातीदेखि निर्वाचन आचार संहिता लागू भयो, अब यसले निर्वाचनको वातावरणलाई कतिको सहज बनाउँछ अथवा अब चुनाव आयो भन्ने वातावरण बनाउँछ यसले आचार संहिताको?
आचार संहिताको सबभन्दा पहिलो उद्देश्य भनेको नै के अरे हल्ला जुगा नगर्ने, पैसाको दुरूपयोग नगर्ने, गाली गलोज गरे कसको मान मर्दन नगर्ने, सहज र शान्तिपूर्ण र तरिकाबाट निर्वाचनलाई पार्टीहरूले अगाडि बढाएर आफ्नो पार्टीको लागि बढीभन्दा बढी प्राप्त गर्ने तरिकाले केही निर्वाचन आयोगले तोकेको यो आचरण संहिताको दायराभित्र रहेर जानु मात्रै भनेको हो। यसले निर्वाचनलाई अवरोध गर्ने, निर्वाचनको पद्धतिलाई कठिन गर्ने होइन, यसले त सहजता प्रदान गर्नको लागि नै यो आचार संहिता लागू गरिएको हो।
अब यताका केही दिन यताका जुन गतिविधिहरू देखिएका छन्, मूलत जुन उत्साह दलहरूमा देखिएको छ, यसले अब निर्वाचनको सुनिश्चितताका बारेमा जुन खालको आशंका थियो त्यो त पूरै मेटियो होइन?
अब मिटिन पर्यो। जहिले पनि निर्वाचनको लागि तीनटा पक्ष एक थलोमा आउनु जरुरी छ। पहिला सरकारले निर्वाचन गर्छु भनेर तयारी भएर निर्वाचन अवधि टोक्नु पर्यो। त्यो तोक्दाखेरि निर्वाचन आयोगको पनि सल्लाह अनुसार टोकिन्छ। त्यसरी चोकेपछि निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम अगाडि बढाउने, कार्यविधि अगाडि बढाउँछ र त्यो बढिसकेपछि त्यो निर्वाचनमा सहभागी हुने पोलिटिकल पार्टीले सहभागिता जनाएपछि निर्वाचन सम्पन्न हुन्छ भन्ने कुरा हो। तर जहाँ तक निर्वाचनमा अशान्ति असुरक्षा भन्ने कुरा छ, सेना तिनाको चुक कुनै कुनै निर्वाचन क्षेत्रमा जय झगडा हुने त स्वाभाविक हो। त्यसलाई पनि अहिले सरकारले 110,000 अतिरिक्त निर्वाचन प्रहरी नियुक्त गरेको र त्यो बाहेक उनीहरूसित भएका जनपद अरू चाहिँ विशेष सशस्त्र प्रहरी र नेपाली सेनालाई पनि परिचालन गरेको हुनाले शान्तिपूर्ण र सहज स्वतन्त्र र निष्पक्ष तरिकाबाट निर्वाचन हुने कुरामा हामीले दुविधा या शंका गर्नुपर्ने अवस्था छैन।
अब निर्वाचनका लागि बाँकी के रह्यो त?
अब बाँकी अहिले निर्वाचनको लागि भनेर एउटा सानो समस्या के देखिएको छ भने, ठुलो दल नेपालको राजनीतिमा प्रजातन्त्रलाई 2006 सालदेखि आन्दोलन विद्रोह गरेर प्रजातन्त्र स्थापना गरेर 17 सालकोमा चाहिँ निर्वाचनमा ठुलो बहुमत ल्याएको नेपाली कङ्ग्रेस, जसले 46 सालको जनआन्दोलनमा नेतृत्व गरेर पञ्चायती व्यवस्थालाई ढालेको, जसले 63 सालको आन्दोलनमा नेतृत्व गरेर गणतन्त्रीय र पद्धति या राष्ट्रियताविहीन राज्य पद्धतिलाई स्थापना गरेको, जुन पार्टीको नेतृत्वमा सुशील कोइरालाको नेतृत्वमा अहिलेको संविधान बनाएको छ, त्यस्तो ऐतिहासिक विरासत बोकेको पार्टीमा अहिले चाहिँ नेतृत्वको सम्बन्धमा कार्य समितिको विवादमा जुन गगन थापा समूह जो युवा समूहले नेपाली काङ्ग्रेसको विधानको धारा 17(2) अनुसार विशेष महाअधिवेशन बोलाएर र त्यो बोलाएको विशेष महामा 56%भन्दा बढी विशेष महाअधिवेशन प्रतिनिधिको उपस्थितिमा घडपूरक सङ्ख्या पुर्याएर नयाँ कार्य समिति चयन गरेर अहिले जुन अध्यक्ष जुन गणित थापा हुनुभएको छ त्यो विशेष महाअधिवेशनको निर्णयलाई च्यालेन्ज दिँदै नेपाली कङ्ग्रेसले निर्वाचन आयोगमा यो गगन थापा समूह जुन अहिले नयाँ सभापतिज्यूले राजनीतिक दल सम्बन्धी ऐन 2073(51) यो कार्य समितिमा हेरफेर भएको र हामी निर्वाचित भएर आएका हुनाले अध्यापति गरिपाउँ भनेर दिएको निवेदनमा पुरानो संस्थान पछि शेरबहादुर देवबाजीको समूहले होइन त्यो बोलाएको विशेष महाधिवेशन गैर कानुन छ के भने कार्य समितिले मात्र विशेष महाधिवेशन बोलाउन सक्छ हाम्रो कार्य समितिले जो वैधानिक कार्य समिति भनिएको कार्य समितिले त त्यो चाहिँ हामीले नियमित आयोजित गर्न खोजेका थियौँ
त्यसको कानुनी पाटोमा एकछिनमा आउँला. अहिले चाहिँ निर्वाचनको सन्दर्भमा खास गरी निर्वाचनमा चाहिँ यहाँले अहिले उठाउन खोजेको कुराले कस्तो प्रभाव पार्छ निर्वाचनको सुनिश्चिततामा कुनै समस्या हुन्छ
हुँदैन आजको जुन विवाद भनेको एउटा पार्टीको आन्तरिक कार्य समितिसित केन्द्रीकृत भएको हो यहाँ नेपाली कङ्ग्रेसको झण्डा विधान चिन्ह र चाहिँ नामसित विवाद होइन त्यसैले कुनै दुई पार्टीभित्रको आन्तरिक विवादबाट केही कुरा उठेर निर्वाचन आयोगमा गएको कारणले अरू पनि पार्टी दल पनि भागमा लिए पनि त्यो निर्वाचनमा कुनै असर पार्दैन पर्नु पनि हुँदैन
जस्तो अब पार्टीभित्रको कुरामा यहाँ प्रवेश गर्न खोज्दै हुनुहुन्थ्यो जसरी काङ्ग्रेसभित्र जुन खालको समस्या देखियो अब यो कार्य समितिले बोलाउने हो या होइन अनि त्यसपछि कार्य समिति भन्दा बाहिरबाट बोलाइएको चाहिँ महाधिवेशन विशेष महाधिवेशनले चाहिँ कार्य समिति भङ्ग गर्न सक्छ कि सक्दैन कार्य समितिको जुन महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको पदावधि सकिसकेको महाधिवेशन प्रतिनिधिले महाधिवेशन यदि चाहिँ म्याद थपिएको हो भने त्यो केन्द्रीय समितिले म्याद थपेकोसँग सम्बन्धित छ केन्द्रीय समितिले नै म्याद थपिएको विषयलाई महाधिवेशन प्रतिनिधि चाहिँ वैधानिक हुने कार्य समिति चाहिँ अवैध हुने यी लगायतका काङ्ग्रेसका आन्तरिक जुन विषयहरू छन् यी विषयमा यहाँ प्रवेश गर्न खोज्दै हुनुहुन्थ्यो यहाँले भन्न खोजेको चाहिँ के हो त्यसको अलिकति स्पष्ट पार्नुहुन्छ
के छ भने अहिले कुनै पनि दल संविधान र राजनीतिक दल सम्बन्धी ऐन अनुसार दर्ता भएको निर्वाचनमा दर्ता भएको दल हो नेपाली कङ्ग्रेस भनौँ एमाले भनौँ अन्य ठुला राष्ट्रिय दल हो र नेपाली कङ्ग्रेसको बारेमा यो विवाद हेर्दाखेरि यो विधान जो निर्वाचन आयोगमा दर्ता भएको छ त्यसले पनि कानुनी मान्यता पाउँछ त्यो सन्दर्भमा मैले के भन्न खोजेको भने नेपालको नेपाली कङ्ग्रेसको विधान 2017 दफा 15 के कुरालाई सुनिश्चित पारेको छ भने केन्द्रीय महाधिवेशन पार्टीको सर्वोच्च अधिकार सम्पन्न निकाय अरे भन्नुको अर्थ महाधिवेशन बोलाइसकेपछि र त्यो महाधिवेशनले वैधानिक रूपबाट र कोरम पुगिसकेपछि त्यसले जे निर्णय गर्छ
भनेको चाहिँ अब भोलिका दिनमा पनि यो त एउटा यहाँले उल्लेख गरिसक्नुभयो भोलिका दिनमा पनि कसैले पनि काङ्ग्रेसको विशेष महाधिवेशन भनेर बोलायो भने त्यसमा कोरम पुग्यो भने त्यो चाहिँ विद्यमान नेतृत्वलाई हटाउन सकियो होइन त
एकदम यो लेखेकै छ केन्द्रीय महाधिवेशनको कार्यविधि भनेर त्यसको 17(5) के भनेको छ महाधिवेशनबाट पार्टी केन्द्रीय समितिको निर्वाचन नीति निर्माता परिवर्तन विधान पारित गर्ने गर्दा फरक फरक समयमा महाधिवेशन गर्न सकिन्छ के भन्यो भने त्यो दफा 17 चाहिँ महाधिवेशन बोलाइसकेपछि कुनै पनि समयमा विधान पनि संशोधन गर्न सक्ने पहिला निर्वाचन कुनै पनि कालखण्डमा निर्वाचन निर्वाचित कार्य समितिलाई चाहिँ खारिज गरेर नयाँ निर्वाचन गर्न सक्नेछ र यसले त के पनि भन्यो भने एकचोटि निर्वाचन निर्वाचित भएर 4 वर्ष कार्यको लागि निर्वाचित भएका कार्य समितिलाई पनि पटक पटक कुनै पनि बेलामा महाधिवेशनका प्रतिलाई चित्त बुझेन भने 40% महाधिवेशनले भएका प्रतिनिधिले बोलाउने अधिवेशन र कार्य समितिले बोलाएन भने पनि ती 40 महाधिवेशन प्रति 40% महाधिवेशन महाधिवेशन उपस्थित भएर गण संख्या पूरक 51 पुर्याउनु पर्यो. 51 पुर्याइसकेपछि त्यो एउटा सर्वसम्पन्न अधिकार सम्पन्न.
अब यसको यो यो जुन 51% भन्ने छ नि साहब, अब यो 51% वैधानिकता चाहिँ कसले परीक्षण गरिदिन्छ त? यसको शनाखत हुनु पर्ला, यसको केही विधान हुन्छ कि अथवा भयो भनेपछि भयो?
अब होइन, यस्तो छ, विधान कुनै अब त्यो त त्यो विवाद त जहिले पनि हुनसक्छ. हिजो शेरबहादुरजी र शेखर कोइला निर्वाचन गर्दा पनि त पार्टीले भने हो, हार्ने मान्छेले स्वीकार गरे, जित्ने मान्छे बसेर गर्यो. त्यसको वैधानिकता त निर्वाचन आयोगमा देखाएको थिएन. अहिले चाहिँ के भने यसको 51% हो कि होइन भनेर
मतदानको तत्कालीन मतदानको निर्वाचन समितिले गरेको मतदानको मतको र अहिले यहाँले भनेको जस्तो दावी गरिएको महाधिवेशन प्रतिनिधिको संख्याको वैधता एउटै
हो. कुरा के हो भने तपाईँले प्रश्न त मैले बुझिनँ. मैले के बुझ्न खोजेको भने
हजुरले भन्न खोज्नु भएको चाहिँ के हो त्यो चाहिँ स्पष्ट पाउँ मात्रै भन्न
खोजेको भने हजुर, जब निर्वाचन आयोगमा चाहिँ यो कार्य यो निर्वाचन आयोगमा गएर यो नेपाली भएको गगन थापा समूहले यो चाहिँ पदाधिकारी हेरफेर भएको छ, नयाँ निर्वाचन भएको छ, अद्यावधि गरी पाउँ भनेर राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 51 अनुसार जब गइयो, त्यसपछि शेरबहादुर समूहको अल्पमतमा परेका समूह पनि निर्वाचन आयोगमा गएर के भनियो भने हामीले विदेश महाधिवेशन बोलाएको होइन. विदेश विशेष महाधिवेशन केवल कार्य समितिले मात्रै बोलाउन सक्छ.
त्यो विवादको एउटा निरूपण भइसकेका छ. मैले म त्यो विवादमा प्रवेश गर्न खोजेको होइन. मैले मात्रै के भन्न खोजेको भने जस्तो अब अहिले जुन अवस्था छ नि, निर्वाचन आयोग पनि बहुमत अल्पमतमा निर्णय गर्न पुग्यो, काँग्रेसमा पनि एउटा खालको जुन खालको विग्रह आयो, यसले निर्वाचनलाई कस्तो प्रभाव पार्छ, निर्वाचन आयोगलाई कस्तो प्रभाव पार्छ, र मूलत पार्टीहरू जुन छन् भनौँ न, पार्टीहरूमा त विवाद यो एउटा पार्टीमा मात्रै छैन, सबै पार्टीमा भइरहेको छ, सबै पार्टीमा गुट उपगुट छन्. त्यसमा पनि काँग्रेसमा त संस्थापन काल देखि नै चाहिँ गुट उपगुट छ, त्यो त दुईटा पार्टी मिलेर एउटा पार्टी भएको पार्टी हो. भोलिको दिनमा राजनीतिक पार्टीहरूको स्वच्छताका सन्दर्भमा यस्ता खालका विवादहरूले कस्तो असर पार्छ मात्रै भन्न खोजेको. त्यसको त एउटा निरूपण हजुर,
निर्वाचन भन्दा अगाडि कुनै आन्तरिक पार्टीको विवाद छुलिएर निर्वाचन आयोगमा जान पर्यो र गुट समूह उपसमूह भएर एउटाले बहुमत प्राप्त गरे पनि अर्को अल्पमतमा परेको व्यक्तिलाई समेट्न सकेन भने त्यसको अप्रत्यक्ष निर्वाचन त बनेर पार्टीलाई धक्का पर्छ. तर यस्तो विवादले निर्वाचनै सर्ने हो कि निर्वाचनै हुन नसक्ने हो कि भन्ने कुरालाई चाहिँ यदि हामीले प्रजातान्त्रिक पद्धतिलाई मान्ने हो र निर्वाचन नै एउटा चाहिँ प्रजातन्त्रलाई सुदृढीकरण गर्ने एउटा उचित विकल्प हो भने यो नेपाली कङ्ग्रेसमा अहिले देखेको विवादले भोलि आउन सक्ने निर्वाचनलाई कुनै असर पर्दैन. तर यो चाहिँ कानुनी कुरा आयो. तर राजनीतिक कुरा र यत्रो ठुलो नेपाली कङ्ग्रेस जस्तो ठुलो पार्टीको एउटा ठुलो समूह यदि निर्वाचनमा भाग नलिने, खालि बहुमतमा भएको 54% भाग लिने र 46% भाग लिन पाएनन् भने निश्चय पनि राजनीतिमा निर्वाचनमा एउटा चाहिँ जुन वैधतामा केही शङ्का हुन सक्ला, शान्ति अशान्ति हुन सक्ला, त्यो चाहिँ राजनीतिक पाटो भयो. आज कानुनी पाटोबाट चाहिँ निर्वाचन आयोगले
यहाँले भन्न खोज्नु भएको छ निर्वाचन आयोगले जुन टुङ्ग्याएको छ त्यो नै वैध हो भन्न खोज्नु भएको हो? हजुर हजुर, त्यसमा त शङ्का रहेन. अब हामी हाम्रो आजको बहसको विषय त्यो होइन. हाम्रो बहसको विषय के भने जस्तो भनौँ न एउटा असामान्य अवस्थामा मुलुक निर्वाचनमा जाँदैछ, लोकतन्त्रको सुदृढीकरणको सन्दर्भ छ, हाम्रै संविधान ट्र्याकमा छैन, होइन पूर्णत संविधान त मुलुक चल्न सकेको छैन, हामीले यसलाई ट्र्याकमा ल्याउनु पर्ने अवस्था छ, यस्तो बेलामा हुन लागेको निर्वाचन लोकतन्त्रको संरक्षणका सन्दर्भमा चाहिँ कतिको मानिसहरूको सहभागिता, दलहरूको सहभागिताको सन्दर्भ, यो उत्साह, मैले यो विषयमा मात्रै आजको बहस अलिक त्यसमा केन्द्रित गर्न खोजेको. यसले हामीले खोजेको परिवर्तन ल्याउन सक्छ कि सक्दैन, अथवा त्यसलाई त्यो ल्याउनका लागि के हुन सक्छ, यहाँहरू जस्तो बुद्धिजीवीहरूको सुझाव के हुन सक्छ, कसरी मानिसहरूको सहभागिता यसमा बढाउन सकिन्छ?
एकदम राम्रो प्रश्न खोज्नुभयो. यो कुरालाई तपाईँको जवाब दिनको लागि मैले 23-24 युवाको जनआन्दोलन त्यो विद्रोह हो, त्यसबाट भएको परिवर्तन र परिवर्तनपछि वैधानिक रूपबाट चार वर्ष चल्नुपर्ने पत्नी सभा विघटन भएको अवस्था, त्यसपछि वैधानिक रूपबाट निर्वाचित सरकारले राजीनामा दिएर सुशीला कार्कीको सरकार आइसकेर एउटा अन्तिम निर्वाचनको लागि बनेको सरकार बनेको छ भने, र आज युवा समूहहरू पनि निर्वाचनमा एउटा सशक्त रूपबाट भाग लिने कुरा हिजो मात्र हर्क सामसङजीले भयो, रेणु दाहालजीले र बालेन शाहले चाहिँ चाहिँ उसमा चाहिँ महा उसमा चाहिँ म्युनिसिपालिटीबाट चाहिँ राजीनामा दिएर चुनावमा हालिएको हिजो एकदम उत्साह उमङ्ग साथ युवाहरू अगाडि बढेको हुनाले र अरू पार्टी पनि पार्टीगत रूपबाट विभिन्न तरिका भएको हुनाले निर्वाचन स्वतन्त्र स्वच्छ रूपबाट हुन्छ नै, र त्यसलाई पनि अब हामीले जुन आचार संहिता लागिसकेको अवस्थामा हामी संयमित र चाहिँ एउटा सिमाना त्यो आचार संहिताभित्र रहेर अगाडि बढ्दा निर्वाचन अगाडि बढ्छ, बढ्नु पनि पर्छ र अहिले ट्र्याकमा नभएको अहिले हुन त अहिलेको संविधान अहिले बनेको सरकार र निर्वाचन हुन लागेको निर्वाचन वास्तवमा संविधानको अक्षर चाहिँ हेऱ्यो भने त गैर कानुन के अरे कानुन सम्बन्ध छै देखिँदैन, तर जनताको चाहनाभन्दा अगाडि संविधानको धारा शब्दले नराख्ने हुनाले अब यसलाई ट्र्याकमा ल्याउनलाई यो निर्वाचन उचित हो, यसलाई सार्ने पनि केही व्यक्तिहरूले आवाज उठाएका छन्, सो सार्दाखेरि अहिले देखेको समस्या भन्दा पनि त्यो सरिसकेपछिको अर्को राज्यले ठुलो समस्या आउने हुनाले निर्वाचन सर्न हुँदैन, यी 21 गते नै निर्वाचन गरेर यो ट्र्याकभन्दा बाहिर गएको संविधान र पद्धतिलाई ट्र्याकमा ल्याउनु नै त्यो आवश्यक हो, त्यो अगाडि बढ्छ पनि।
हजुर, यहाँले अघि उठाउन खोज्नु भएको विषय चाहिँ न्यायालयमा भएको कारणले हामी त्यसमा धेरै टिप्पणी गर्न नचाहेको हो, यहाँलाई त्यो विषय स्पष्ट पारिदिउँ। अनि अर्को विषय हजुर अर्को विषय जस्तो अब अहिले भनौँ न, अहिले आम तहमा एउटा फेरि अर्को के कुरा उठेको छ भने, पाँच वर्षका लागि भनेर निर्वाचित भएकाहरू बीचमै चाहिँ राजीनामा दिएर आफ्नो प्रतिबद्धता चाहिँ छाडेर जनताले दिएको मतको कहीँ न कहीँ अलि अवमूल्यन हुन्छ कि भन्ने खालका जिज्ञासाहरू, त्यस्ता खालका चाहिँ दृष्टिकोणहरू पनि आएका छन्, त्यसलाई चाहिँ कसरी लिन सकिन्छ? उन्नत लोकतन्त्रका लागि, उन्नत लोकतन्त्रका पक्षमा यी आवाजहरू कसरी आएका आवाजहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ, अथवा उहाँहरूलाई आश्वस्त गर्न सकिन्छ कि, अथवा उहाँहरूले गरेको काम गलत हो भन्न सकिन्छ?
यसको एकका दुईटा पाटा छन्। हुन त जनताले पाँच वर्षसम्म निर्माण विकासको लागि म्युनिसिपालिटी ठाउँमा महानगरपालिकामा उनीहरूले काम गर्नुपर्ने हो, नगर्नु भनेको मतलब अब जनताप्रति गएको प्रतिबद्धतालाई जोडेको भन्ने यो अर्थमा लिन सकिन्छ, तर यो आज निर्वाचन केवल यिनीहरूले दिएको राज्यमा केवल व्यक्तिगत रूपबाट आफू अगाडि बढाउँ भन्ने सोचले गरेका हुन् कि देशलाई रूपान्तरण गर्ने उन्नत लोकतन्त्रलाई स्थापित गर्नको लागि व्यक्ति भ्रष्टाचारमा पुराना पार्टी पुराना वर्गले जसरी राजद्रोह गरेर म्युजिकल चेयरमा बसेर जसरी 40 वर्षमा सातजना पनि तिनजना या चारजना व्यक्तिले प्रधानमन्त्री भएर आलो पालो शासन गरेका थिए, त्यसबाट आज भेटघाटलाई अब हामी पुरा रूपान्तरण गर्छौँ, त्यसको लागि राष्ट्रिय उन्नत लोकतन्त्रलाई स्थापित गर्न त्यसलाई व्यवस्थित गर्नको लागि र सुशासन ल्याउनको लागि र त्यो भ्रष्टाचार अन्तको लागि हामी आएका हौँ भने, यदि गयो भने यो ठिक हो कि होइन तपाईँ हामीले विश्लेषण गर्नुभन्दा अगाडि नै अब निर्वाचन चाहिँ क्यासेट हुँदैछ, ती मतदाताले दिएको मतदाताबाट यदि उनीहरूले अत्याधिक बहुमत दियो भने ए जनताले मन पराए भन्छन्, उनीहरूले मत पाएन भने ए यिनीहरूले आफ्नो बाचा बन्धनलाई तोडेको त्यसैले यिनीहरू हारेका हुन् भने भाषा यहाँ स्थापित हुन्छ, त्यसैले यसको निडकोल गरे त सार्वभौम निर्वाचन के मतदाता चाहिँ हुन् भन्ने मलाई लाग्दछ।
अब अन्त्यमा निर्वाचनमा मुलुक प्रवेश गरिसकेको सन्दर्भमा निर्वाचन सफल पार्नलाई विभिन्न क्षेत्रहरूको के भूमिका हुन्छ?
अब हामीहरू जस्तो म जस्तो एउटा व्यक्ति कानुनविद एउटा विषय विभिन्न विषयवस्तुमा बोल्ने व्यक्ति बुद्धिजीवी समाजका अगुवाहरू र राजनीतिक पार्टीले अब के भने यो देश हिजोको अवस्थामा खालि सिट कब्जा गर्ने पदमा बसेर आफ्नो पार्टी र आफ्ना समूहलाई पनि स्वार्थ प्रतिकृति गर्ने पद्धतिबाट हामी माथि उठेर अब यो देशले चाहेको युवाले चाहेको नागरिक समाजले चाहेको र आम नागरिकले चाहेको कि देशलाई विकसित गर्ने सुशासन ल्याउने र सही तरिकाबाट शासन पद्धतिलाई जनतापट्टि उत्तरदायित्व हुन सक्ने प्रत्यक्ष के अरे उत्तरदायी हुने सरकार पठाउने र ती सरकार बनेका सरकारले पनि जनताको चाहना राखेर चाहिँ चढ्नलाई जानुपर्नेलाई अरू कुनै उपाय छैन। यो निर्वाचनै अन्तिम गत भएको हुनाले यसलाई यो निर्वाचनलाई राम्रो सकेसम्म कसरी स्वच्छ स्वतन्त्र र शान्तिपूर्ण तरिकाबाट सम्पन्न गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुरा भाषा बोल्ने र त्यसलाई समाज र राज्यलाई पनि परिचालित गर्यो भने हामी एउटा कोही सही गन्तव्य पुगेर देशले एउटा निकास पाउने अवस्था हुन्छ। त्यसप्रति हामी सजग र केन्द्रित हुनु पर्दछ।
धेरै धन्यवाद यहाँलाई।
धन्यवाद। भविष्यमा पनि तपाईँले बोलाएको यस्तो प्रोग्राम बोलिन्छु। म बिदा हुन चाहन्छु। धन्यवाद। नमस्ते।
उहाँ हुनुहुन्थ्यो वरिष्ठ अधिवक्ता डाक्टर गान्धी पण्डित। निर्वाचन आयोगले भोलि प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारी दर्ता हुने जनाएको छ। गैरातीदेखि नै निर्वाचन आचार संहिता लागू भएको छ। निर्वाचनसँग सम्बन्धित विषयमा अन्तर्सम्वादमा केन्द्रित थियौं। प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु। नमस्कार।